रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। हालै जारी अध्यादेशहरू संघीय संसदबाट यथाशीघ्र अनुमोदन गर्ने सरकारमा सहभागी दलका शीर्ष नेता बीच सहमति। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उप प्रधानमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डुको किर्तिपुर स्थित वन अस्पतालमा उपचार हुँदै। बाँकेमा 26 बिघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन। र हमासद्वारा आज थप 3 इजरायली बन्दक रिहा। सरकारमा सहभागी राजनैतिक दलका शीर्ष नेताहरूको आज सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू संघीय संसदका दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन सहमति भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले बताउनुभयो। सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरू बीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँले जानकारी दिनुभयो। गृहमन्त्री लेखकले जनता समाजवादी पार्टी नेपाल जसपाका नेताहरूसँग पनि सहमति जुटेको जानकारी दिनुभयो। यस्तै बैठकमा सरकार र संसदका कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कंग्रेस उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान लगायत सहभागी हुनुहुन्थ्यो। संविधान संशोधन गर्नुपर्नेमा प्रमुख राजनैतिक दलका नेताहरू एकमत देखिएका छन्। आज ललितपुरमा आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल, नेकपा एमालेका नेता रघुजी पन्त, पूर्व संचार मन्त्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा राख्नुभयो। कार्यक्रममा कंग्रेस नेता डाक्टर रिजालले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता सम्बोधन गर्न संशोधन गर्नुपर्ने महसुस भए पनि पटक पटक सरकार बदलिने अवस्थाले अप्ठ्यारो परेको बताउनुभयो। डाक्टर रिजालले संघीयता खर्चिलो भयो भनेर प्रश्न उठे पनि यस व्यवस्थालाई बलियो बनाउने विषयमा आवश्यक कानून नबनेकाले समस्या भएको धारणा राख्नुभयो। एमाले नेता पन्तले कुनै पनि देशको संविधान समयअनुसार संशोधन हुने भन्दै अभ्यासका क्रममा देखिएका जटिलता सम्बोधन गर्न गठबन्धन सरकार संशोधनको कुरा अगाडि बढ़ाएको बताउनुभयो। नेकपा माओवादी केन्द्रकी नेत्री शर्माले संविधान गतिशील दस्तावेज भएकाले शुरूदेखि नै संशोधनको आवश्यकता महसुस भएको र त्यो औचित्यपूर्ण रहेको बताउनुभयो। रासोपाका प्रमुख सचेतक परियारले सबै राजनैतिक दलको सहमति जुटाएर संविधान संशोधन गरे जनहितमा हुने बताउनुभयो। पोखरा भ्रमण वर्ष 2025 उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डुको किर्तिपुर स्थित वन अस्पतालमा उपचार शुरू भएको छ। दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि किर्तिपुर स्थित वन अस्पतालमा ल्याइएको हो। वन अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको तर अवस्था भने जोखिम मुक्त रहेको अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आशा र विश्वासमा कमी आउन नदिन आगामी दिनमा योजनाबद्ध रूपमा अघि बढ़नुपर्ने बताउनु भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण शुरू हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ़न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। बाँकेमा 26 बिघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। कोरोना महामारीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 14 स्थित नेपाली सेनाको समन्वयमा निर्माण गरिएको होल्डिङ सेन्टर हाल प्रयोगविहीन बनेको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगमै आउन सकेको छैन। महामारीको समयमा जमुनाहा नाका हुँदै भारतबाट आउने संक्रमितलाई राख्ने उद्देश्यले 1000 बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरिएको थियो, तर प्रयोगमा नआउँदै करोड़ौंको संरचना जीर्ण बन्दै जाने खतरा देखिएपछि नागरिक तहमा चासो र चिन्ता बढ़ेको छ। नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ:
प्रयोगमा ल्याउनु आवश्यकता छ। म आग्रह चाहन्छु विशेष सम्बन्धित निकायले त्यो चाहिँ तपाईँको नेपाल होल्डिङ सेन्टरलाई व्यवस्थित गर्नलाई तपाईँको इमिडिएटली त्यसलाई तपाईँको प्रयोगमा ल्याउने कसरी कुन किसिममा त्यसलाई प्रयोगमा ल्याउने भन्ने विषय हो। तर जुन कुरामा प्रयोग ल्याउन सक्ने आवश्यकता छ त्यो कुरालाई मध्यनजर त्यसलाई गर्नुपर्छ।
करिब 3 वर्ष अघि संघीय सरकारको 29,38,20,000 रुपियाँ लागतमा निर्माण भएको होल्डिङ सेन्टरमा 22 हलकोठा, 22 शौचालय र 15 किचेन बनाइएको छ। हनुमान कन्स्ट्रक्सनले निर्माण गरेको संरचनाको स्वामित्व हस्तान्तरणको भने कुनै टुङ्गो लाग्न सकेको छैन। गृह मन्त्रालयले गत कार्तिक 6 गते देशभरका होल्डिङ सेन्टरको उपयोग तथा संरक्षण हुने गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गर्ने गरी कार्यान्वयनका लागि पत्राचार गरेको छ, तर सञ्चालनको विषयमा भने अझै अस्पष्टता छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी:
होल्डिङ सेन्टरहरूलाई सशस्त्र प्रहरी बल नेपालबाट उपयोग तथा संरक्षण हुने गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गर्ने गृह मन्त्रालयको 81 कार्तिक 6 गते निर्णय भई उक्त निर्णय कानूनलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयलाई उपयोग र संरक्षण गर्ने जिम्मेवारी चाहिँ तोकिएको अवस्था छ।
संघीय सरकारको मातहतमा रहेका देशभरका होल्डिङ सेन्टर सञ्चालनका लागि कार्यविधि बनिरहेको सरकारवालाहरू बताउँछन्। संघीय सरकारले कार्यविधि निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको बताइए। नेपालगंजमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमा ल्याउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख प्रशान्त विष्ट:
हामीले चाहिँ प्रदेश सरकार अथवा संघीय सरकार र स्थानीय तह मिलेर त्यसलाई चाहिँ तीनटै एउटा सहकार्य गरेर यदि बनाउन सकिन्छ, त्यसमा कर्मचारीहरूको दरबन्दीको अवस्था र सबै कुरा गरेर यदि गर्न सक्यो भने हामी तयार छौँ। त्यसको कार्यविधि चाहिँ मलाई लाग्छ संघीय सरकारले चाहिँ बनाइरहेको अवस्था चाहिँ छ र देशभरि संघीय सरकारकै मातहतमा रहेको छ।
सरकारले कोरोना महामारीको समयमा प्रत्येक प्रदेश देशमा 1-2 रहने गरी तराईका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा 2,16,00,000,000 बढ़ी रूपियाँ खर्चेर होल्डिङ सेन्टर बनाए पनि प्रयोगमा नआउँदा लगानी खेर गइरहेको छ। कोरोनाको अवस्था सामान्य भएपछि ती संरचना प्रयोगमै नआएर अल्पत्र परेका छन्। अब ती होल्डिङ सेन्टरहरूलाई बहुउपयोगी भवनका रूपमा प्रयोगमा ल्याउन तदारूकता आवश्यक देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा 3 पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका 3 दिनेश अधिकारी, सिन्धुपाल्चोक 12 नगरपालिका 7 41 वर्षीय गणेश बहादुर थापा र काभ्रे पलानचोक नमोबुद्ध नगरपालिका 4 काफ्लेचोकका 39 वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन्। उनीहरूले क्यानाडा बेलायत पठाइदिन्छ भन्दै 32,57,000 रूपियाँ र पीड़ितहरूबाट 71,70,000 रूपियाँ ठगेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। मैथिली विकास कोषको 7 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ। जनकपुरधामको वडा नम्बर 8 मध्य प्रदेश सरकारको 7 करोड़ भन्दा बढ़ीको लगानीमा 4 आकर्षक एवं अत्याधुनिक भवन निर्माण हुनुका साथै भवनभित्र मिथिलाको कला संस्कृति साहित्य झल्किने संग्रहालयको निर्माण भइरहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो। भवनभित्र 300 अटाउने नाटकघर, पुस्तकालय, मैथिलीको अडियो तथा भिडियो निर्माण गर्ने अत्याधुनिक स्टुडियो, साना हल तथा कार्यकक्षहरू रहेको कोषले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। हमासले आज थप 3 इजरायली बन्धक रिहा गरेका छन्। इजरायली बन्धक रिहाईसँगै इजरायलले पनि हिरासतमा रहेका 369 प्यालेस्टिनीहरूलाई रिहा गरेको छ। मुक्त हुनेमा अमेरिकी मूलका इजरायली सागुई डेकेल चेन, रूसी मूलका इजरायली एलेक्जेन्डर ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होन रहेका छन्। गत जनवरी 19 इजरायल र हमास बीच भएको युद्धविराम सम्झौता भंग हुन लागेको आशंका भए पनि आज दुवै पक्षले बन्दी रिहा गरेका कारण अदलाबदली अघि बढ़ने संकेत दिएका छन्। सन् 2023 को अक्टोबर 7 हमासले इजरायलमाथि आक्रमण गरी 200 जनाको हत्या र करिब 1200 जनाको अपहरणपछि इजरायलले गाजा क्षेत्रमा व्यापक कार्यवाही शुरू गरेको थियो। इजरायली आक्रमणका कारण गाजाका 90% पूर्वाधार ध्वस्त भएका छन् भने हजारौंले ज्यान गुमाएका छन्। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्रु बोकेको बस तीव्र गतिका कारण दुर्घटना हुँदा 12 मृत्यु भएको छ। तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा अन्य 15 घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको छ। यात्रुहरू पूर्वी पंजाब प्रान्तबाट सेवान शहरमा भइरहेको एउटा धार्मिक पर्वका लागि जाँदै थिए।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी प्रदेशले आफ्नो दोस्रो आवधिक योजना पारित गरेको छ। लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषदको बैठकबाट दोस्रो आवधिक योजना पारित गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेत नारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज अर्यालले जानकारी दिनुभयो। दोस्रो आवधिक योजनाको कार्यान्वयनका लागि अनुमानित 14.99 अर्ब लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ। योजनाको अन्त्यसम्ममा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन 11.49 अर्ब पुग्ने अनुमान योजनामा गरिएको छ, जसमा निजी क्षेत्रको योगदान करिब 60% रहने आकलन गरिएको छ। दोस्रो आवधिक योजनाले लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर 7.16% पुर्याउने लक्ष्य राखिएको छ। निरपेक्ष गरिबीको दर 24.35% घटाएर 15% झार्ने, प्रति व्यक्ति आय 1,159 अमेरिकी डलरबाट बढ़ाएर 1,514 डलर पुर्याउने लक्ष्य पनि योजनाले अघि सारेको छ। प्रदेश विकासको खाका अनुसार योजनाले 5 मुख्य सम्भागहरूलाई प्राथमिकताका साथ अघि सारेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेश प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएका समस्याहरू हाल क्रमशः सुधार हुँदै गएको बताउनुभयो। गण्डकी देशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बसेलले गण्डकी प्रदेशमा उद्योग, कृषि तथा पर्यटन विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रदेशमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। झापाको भद्रपुर नगरपालिकाले तेलजन्य खेती प्रवर्धन कार्यक्रम अघि सारेपछि स्थानीय किसानहरू तोरी खेतीतर्फ आकर्षित भएका छन्। नगरपालिकाका कृषि विकास अधिकृत सुमन बिमालीले 5,100 कट्ठा जमिनमा तोरी खेतीका लागि 142 कृषक समूह र कृषि सहकारीले आवेदन दिएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा नगरपालिकाले प्रतिकट्ठा 1,000 अनुदान दिने योजना अघि सारेको छ। धनुषा र महोत्तरीका धान खेती गर्ने किसानलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराइएको छ। धानको उत्पादन बढाउन कृषकहरूलाई प्रोत्साहन गर्ने नीति अनुसार खाद्य तथा पोषण सुरक्षा आयोजना क्लस्टर इकाई धनुषाले 2 जिल्लाका 4 पालिकाका किसानहरूलाई चैते धान लगाउन प्रोत्साहन गर्न अनुदानमा बिउ उपलब्ध गराइएको हो। विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत धनुषा र महोत्तरी जिल्लाका 4 पालिकामा पोषण, खाद्य सुरक्षा सहितको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको छ।
अब खेल समाचार। 24 आहारा पोखरा गोल्ड कपको उपाधि पाउना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा 6 विजेता नेपाल पुलिस क्लबलाई 3-1 हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो। ब्ल्याक बुल्सको जीतमा जाकोनगीर अकमा डोभले 40, असिल फेक ओरिफ जोनोभले 59 र सबकात जोन सत्तारोभले 66 मिनटमा गोल गरेका थिए भने पुलिसका लागि शिशिर चौधरीले 74 मिनटमा सान्त्वना गोल फर्काए। उपाधिसँगै ब्ल्याक बुल्सले 12,01,000 रूपियाँ र विजेता पुलिस क्लबले 6,01,000 रूपियाँ प्राप्त गर्यो। प्रतियोगितामा विदेशी सहित 12 टोलीको सहभागिता रहेको थियो। सातौं संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुरको बागमती गाउँपालिका स्थित शहीद स्मृति रंगशाला शनिबारबाट शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टीमलाई हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजयी शुरूआत गरेको छ। बागमतीले आयोजक टीमलाई शून्यका विरूद्ध एक गोलले पराजित गरेको हो। बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको 33 मिनटमा गरेको गोल नै निर्णायक बनेको थियो। खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए। प्रतियोगितामा ए डिभिजनका सात र मोफसलका तीन टीमको सहभागिता छ। आगामी फागुन 12 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले 10,00,000 र उपविजेताले 5,00,000 प्राप्त गर्नेछ। भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगितामा रजत पदक विजेता बागमती प्रदेशका तीनजना खेलाड़ी म्यानेजर प्रशिक्षकहरू र सेफ डी मिशनलाई सम्मानित गरेको छ। शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खो खो संघले आयोजना गरेको सम्मान कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष विनोद महर्जनले खेलाड़ी लगायतलाई सम्मान गर्नुभयो। रजत पदक विजेता तथा उत्कृष्ट खेलाड़ी राजन बल, गणेश विक, अनिसा गोले, म्यानेजर शंकर महर्जन र टोली नेता सुशील मान व्यञ्जनकार, राष्ट्रिय पुरूष प्रशिक्षक विकी राज महर्जन र राष्ट्रिय महिला प्रशिक्षक लक्ष्मी नारायण वैद्यलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक विल्सन चेरुएटले जितेका छन्। भूतपूर्व खेलाड़ी मंचले शनिबार पोखरामा आयोजना गरेको 19 संस्करणको खुला म्याराथनमा उनले 2:17:24 निर्धारित दूरी पार गरे। उनले उपाधिसँगै नगद 5,00,000 पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा केन्याका जुलियस मुर्युकी दोस्रो र केन्याकै ओनेस्मस गिताउ तेस्रो बने। दोस्रो धावकले 3,00,000 र तेस्रोले 2,00,000 नगद पाए। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। हालै जारी अध्यादेशहरू संघीय संसदबाट यथाशीघ्र अनुमोदन गर्ने सरकारमा सहभागी दलका शीर्ष नेता बीच सहमति। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उप प्रधानमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डुको किर्तिपुरस्थित वन अस्पतालमा उपचार हुँदै। बाँकेमा 26 बिघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन। र हमासद्वारा आज थप 3 इजरायली बन्दक रिहा। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।